रेडियो नेपाल हो। अब नरेश भुयालबाट दिउँसो 3 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपाको स्थायी कमिटी बैठक फेरि 2 दिनलाई स्थगित, अध्यक्ष द्वयबीच थप छलफल जारी रहने। देशभर बालबालिकाका निम्ति राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोलि सञ्चालन हुँदै, र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमण फैलिएपछि न्यू साउथ वेल्स राज्यसँगको सीमाना बन्द। अब समाचार विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको 5 बैठक यही असार 24 गते बुधबारसम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। यसअघि यही असार 20 गतेलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकोमा पुनः बुधबारसम्म स्थगन गरिएको छ। पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो। नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, संविधान संशोधन लगायतका विषयमा छलफलका लागि यही असार 10 गतेदेखि जारी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताउनु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको 6ठौं राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री ढकालले सो कुरामा जोड़ दिनुभएको हो। उहाँले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषदको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गर्नुभयो। कोविड 19 को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तर रूपमा यसका विरूद्ध खटिरहेको र परीक्षणका लागि विगतमा एउटा मात्रै प्रयोगशाला रहेकोमा अहिले यो संख्या बढ़ाएर 25 पुगिसकेको र अझै विस्तार हुने क्रममा रहेको जानकारी दिनुभयो। बाल बालिकाका निम्ति आज र भोलि देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को कारणले स्थगित यो कार्यक्रम पुनः सञ्चालन गरेको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो। राष्ट्रिय भिटामिन ए कार्यक्रमसँगै जुकाको औषधि र बाल भिटा पनि खुवाउने गरिन्छ। सरकारले प्रत्येक वर्ष पहिलो चरणमा कार्तिक 2 र 3 गते तथा दोस्रो चरणमा वैशाख 6 र 7 गते गरी 2 पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा यसपटक वैशाखमा स्थगित भएको थियो। 6 महिनादेखि 5 वर्षसम्मका बाल बालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न 2053 सालदेखि भिटामिन ए खुवाउँदै आइरहेको छ। भिटामिन ए खुवाउने कार्यक्रममा 27,03,522 बालबालिका सहभागी छन्। सोही कार्यक्रममा 1 वर्षदेखि 5 वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि र बाल भिटा समेत दिइने गरिएको जनस्वास्थ्य निरीक्षक कल्पना पाण्डेले जानकारी दिनुभयो। यस्तै 15 बहुसूक्ष्म पोषण तत्वले बनेको बाल भिटा 6 महिनादेखि 23 महिनाका बालबालिकालाई खुवाउने गरिन्छ। अहिले 41 जिल्लाका बालबालिकालाई बालभिटा खुवाउने गरिन्छ। राष्ट्रिय भिटामिन ए कार्यक्रममा देशभरका 52,000 स्वास्थ्य स्वयंसेविका खटिएका छन्। तनहुँ जिल्लामा हिजो साँझ 32 जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन्। निको हुनेमा ब्यास नगरपालिकाका 5 जना, म्याग्दी गाउँपालिकाका 6 जना, रिसिङ गाउँपालिकाका 18 जना र भानु नगरपालिकाका 3 जना रहेका छन्। यो सँगै तनहुँमा कोरोना निको भई घर फर्किनेको संख्या 67 पुगेको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सल्यान अस्पतालले पुनः सेवा सञ्चालनमा ल्याएको छ। असार 11 गतेदेखि बन्द रहेका अस्पतालका सम्पूर्ण सेवाहरू आजदेखि सञ्चालनमा आएको अस्पतालले जनाएको छ। असार 9 गते अस्पतालका 1 स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेको थियो। 2 जनाको ज्यान जाने गरी असार 18 गते गएको पहिरोका कारण गुल्मीको इस्मा गाउँपालिका अझै पनि पहिरोको उच्च जोखिममा रहेको छ। इस्मा गाउँपालिकाका 150 घर परिवार पहिरोको उच्च जोखिममा रहेका र पहिरोका कारण विस्थापित भएकाहरूको अझै व्यवस्थापन हुन सकेको छैन। हाम्रा संवाददाता टोपलाल अरियालको एक रिपोर्ट।
मध्यरातमा पानी ठूलो परेपछि इस्मा गाउँपालिका एक हस्तीचौरकी कमला सारू निदाउनु भएको थिएन। कमलाले बोलाउँदा बोलाउँदै ठूलो आवाजमा पहिरो खस्यो। आँखा अगाडि नै गोडसँगै छोरा बुहारी र नाति बगे। केही छिनमै छोरा बुहारीको उद्धार भयो। 18 महिने नाति सिजन सारूको पहिरोमा फुरिएर ज्यान गयो।
भनेर बुहारी जित्छ त्यहाँ राईले जसलाई बोलाउन गए पोलतिर छोरा बुहारी आफै आएछन् र मेरो लुगा बुहारीलाई लगाइदिएको फेर्दैछ छोराले बाउको लुगा आफूले लगाए।
हस्तीचौरकै ईश्वरा खत्री 7 वर्षीय छोरी अपेक्षालाई अंगालोमा बेरेर पहिरोसँगै निकै तल पुग्नु भयो। बाँसको गाजमा ईश्वरा अड्किनु भयो। छोरी रोक्ने उपाय भएन, पहिरोले अपेक्षालाई बगरमा पुर्यायो। पहिरोमा ईश्वराको टाउको मात्रै बाहिर थियो, स्थानीयले सजिलै उद्धार गर्न सकेनन्, जसको कारण लामो समय पहिरोमै रहनु भयो। 19 गते अबेर मात्रै उहाँको उद्धार गरेको वडा सदस्य जङ्गबहादुर खत्री बताउनुहुन्छ।
दुई जग्गा पल्टाउँदाखेरि छोरीलाई नछोडे, त्यसरी भएर उनले त्यतिसम्म भन्न पाइन्। तिसरो जग्गामा छोप्छु भन्दाखेरि छोरीलाई उनी बाँसाको बुट्टामा ट्याक्कै हल्काको अडास लाग्न बित्तिकै उनी बाँच्न सफल भइन्।
पहिरोले हस्तीचौरमा घरघोट मात्रै बगेनन्, गाउँमा ओठ भिज्ने पानी समेत पाइँदैन। सयौं घरले पिउँदै आएका खाने पानीका मूलहरू पहिरोले सखामै पार्यो। पहिरो आउँदा भागेर ज्यान जोगाउने सड़क छैन, नजिक नजिकमै थुप्रै पहिरा छन्। जमिन चर्किएकाले फेरि बग्ने र खस्ने सम्भावना उत्तिकै छ। घाँसबास र कबासको अवस्था अन्यलमा परिरहेको छ। स्थानीय प्रकाश सारू,
अवश्य हाम्रो भनेको पहिले घाँसबास कबास त्यही नै हो हामीलाई अहिलेको भनेको यही छ।
अहिले विस्थापित परिवारलाई हिमालय माध्यमिक विद्यालयमा व्यवस्थापन गरिरहेको छ, तर त्यो भने पर्याप्त छैन। भिरालो ठाउँ र विद्यालयमा क्वारेन्टाइन भएकाले अस्थायी आवासको लागि गाउँपालिकाले उचित स्थानको खोजी गरिरहेको गाउँपालिका प्रमुख लक्ष्मण विष्टको भनाइ छ।
2-3 महिना चाहिँ यहाँ उहाँहरूको चाहिँ व्यवस्थापन गर्नुपर्ने स्थिति देखा परेको छ। सम्भवतः यो ठाउँको खोजी पनि हुँदैछ। अहिले विद्यालय चाहिँ बन्द भएको हुनाले अब कसरी राख्ने भनेर हामी चाहिँ सोच बनाइरहेका छौँ।
गाउँपालिकाले अहिलेसम्म भौतिक क्षतिको तथ्याङ्क निकाल्न सकेको छैन। विस्थापित परिवारले राहत तथा पुनर्स्थापनाको योजना पनि बनाउन सकेको छैन। टोपलाल अर्याल, रेडियो नेपाल, गुल्मी।
बाजुरा जिल्लाको बुढी गंगा नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय ताप्राका 15 वर्षीय बालक प्रताप थापा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बुढी गंगा नदीको द्वारी खोला भन्ने ठाउँमा डुबेर उनी बेपत्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताउनुभयो। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा 3 को पाठ्य पुस्तक प्रकाशन गरेको छ। सोही गाउँपालिका निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो। गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उहाँले कक्षा 1 र 2 का लागि पनि मगर भाषामा पुस्तक प्रकाशन गरिसक्नु भएको छ। नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न लेख्न सकुन् र भाषा लोप हुनबाट जोगाउने उद्देश्यले पुस्तक तयार गरेको लेखकले बताउनुभयो। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि शुरू गरेको हवाई उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ शुरू गरिएको यस कार्यक्रम अन्तर्गत हालसम्म 110 जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको एक रिपोर्ट।
दुर्गम क्षेत्रका महिला जसले लगातार 24 घण्टासम्म प्रसव पीड़ा भएर पनि बच्चा जन्माउन नसकेको, बच्चा जन्मिसकेपछि पनि सालनाल अड्किएर ज्यान जोखिममा परेको, अत्याधिक रक्तस्राव भएको, बच्चाको टाउको भन्दा अगाडि हात वा खुट्टा बाहिर आएको जस्ता समस्यालाई जोखिमको रूपमा राखेर राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गरिँदै आएको छ। दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि 2075 तयार गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत 2075 साल पुष महिनादेखि हालसम्म 110 जना महिलाको हेलिकप्टरबाट उद्धार गरिसकेको छ। सरकारले 34 वटा हिमाली तथा उच्च पहाड़ी जिल्लालाई दुर्गम जिल्लाको रूपमा परिभाषित गरी कार्यक्रममा समेटेको छ। यस कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक वर्षमा 36 जना र यस आर्थिक वर्षमा 84 जना महिलाको उद्धार गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले जानकारी दिनुभयो।
कम्तीमा स्थानीय स्वास्थ्य संस्थामा गएर उसले पहिलो आफ्नो स्वास्थ्य बिन्दुमा उपचार गर्ने प्रयास गर्नु पर्यो र स्वास्थ्यमा एउटा रिफरल मेकानिजम हुन्छ नि, उसले त्यहाँ नसकेपछि उसले सिफारिस गर्ने प्रणालीभित्र पर्नुपर्ने र त्यसरी सिफारिस गरिएको नसकिएको व्यक्तिलाई चाहिँ हामीले चाहिँ उद्धार गर्छौँ र यसरी आजसम्म आइपुग्दाखेरि 110 जना महिलाहरूको चाहिँ हामीले उद्धार गरेका छौँ। 110 जना मध्ये लकडाउनमा मात्रै हामीले 20 जना महिलाहरूको उद्धार गर्यौँ। 34 वटा जिल्लामा अब थपघट गर्दैछौँ हामीले, ताप्लेजुङदेखि दार्चुलासम्मका चाहिँ 30 वटा जिल्लालाई पूर्ण रूपमा र 4 वटा जिल्लालाई आंशिक जिल्लाको रूपमा चाहिँ राखेका छन्। धेरै जसो चाहिँ रोडको पहुँच नपुगेका चाहिँ दुर्गम हिमाली तथा पहाडी जिल्लामा।
राष्ट्रपति महिला उत्थान कार्यक्रमको खर्चको व्यवस्थापनका लागि सरकारले यस कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको र आगामी आर्थिक वर्षमा पनि 5 करोड़ बजेट विनियोजन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले जनाएको छ। यस कार्यक्रमले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गर्दै आएको छ। दलित विपन्न र पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरीलाई प्राथमिकता दिई यस कार्यक्रम अन्तर्गत उद्धार गरिएको पनि इकाईले जनाएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमले मातृ शिशु मृत्युदर कम गर्नुका साथै दुर्गम क्षेत्रका नागरिकमा अप्ठ्यारो पर्दा राज्य छ भन्ने विश्वास दिलाउन सफल भएको बताउनुहुन्छ राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख ढुङ्गाना।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरूको जीवन बचाउने कार्यक्रम यो चाहिँ नितान्त नवीन नौलो एउटा चाहिँ प्रयास हो। यसले मातृ मृत्यु दर र बाल मृत्यु दरलाई चाहिँ कम गर्न पनि योगदान पुर्याउँछ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि शुरू गरेको हवाई उद्धार कार्यक्रमले दुर्गम क्षेत्रका महिला र नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ। यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उद्धार सँगसँगै आमा तथा बच्चाका लागि पसिलो आहार, न्यानो लुगा लगायतका राहत सामग्रीहरू समेत उपलब्ध गराउने गरी कार्यविधिमा संशोधनको तयारी भइरहेको पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14 # डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
दिउँसो 3 बजेको समाचारमा फेरि स्वागत छ। देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भूभाग नजिक निम्न चापीय क्षेत्र रहेको र यसले समेत नेपालको मौसमलाई प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश 1 र 2 का केही स्थानहरूमा र बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। साथै प्रदेश 1 र 5 तथा गण्डकी प्रदेशका 1-2 स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको छ। यसै गरी नेपालमा सलह प्रवेश गरेको सन्दर्भमा मौसमको समेत प्रभाव पर्ने र आगामी 3 दिन देशका अधिकांश भूभागमा पूर्वी र दक्षिण पूर्वी वायुको प्रभाव रहने पनि महाशाखाले विश्लेषण गरेको छ। आज बागमती, तिनाऊ, पश्चिम राप्ती, बबई नदीका सहायक नदीमा बहाव बढ़ने र केहीमा सतर्कता तह पुग्न सक्ने बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यही असार 26 देखि 29 गते देशभरका नदीमा बाढ़ीको सम्भावना रहेको तथा प्रदेश 1 र 2 को तराईको भूभागमा बढ़ी जोखिम रहेको उल्लेख गर्दै मौसम बाढ़ी पूर्वानुमान महाशाखाले पूर्व तयारीमा जुट्न आग्रह समेत गरेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अस्ट्रेलियाको मेलबर्नमा कोविड 19 का घटनाहरूमा उल्लेखनीय वृद्धि आएपछि सरकारले मुलुकका घना जनसंख्या भएका 2 राज्य भिक्टोरिया र न्यू साउथ वेल्स बीचका सीमानाकाहरू बन्द गरेको छ। भिक्टोरियाको राजधानी शहर मेलबर्नमा विगत 2 हप्तामा 95% नयाँ संक्रमण दर थपिएपछि यस्तो निर्णय लिइएको हो। अन्य राज्यहरूमा कड़ा लकडाउन लागू रहेका बेला पनि ती 2 राज्यको सीमा खुलै राखिएको थियो। भिक्टोरिया राज्यमा आज मात्र 127 नयाँ संक्रमित थपिएका र यो महामारी शुरू भए यताकै सबैभन्दा ठूलो संख्या हो। समग्र अस्ट्रेलियाभरि अहिलेसम्म 8,500 कोरोना संक्रमित पुष्टि भएकोमा 105 जनाको संक्रमणले मृत्यु भएको छ। बेलायतले मानवाधिकारको उल्लंघन गर्ने विश्वभरिका दर्जनौं व्यक्ति विरूद्ध नाकाबन्दी लगाउने भएको छ। विदेश मन्त्री डोमिनिक राबले बेलायतले युरोपेली संघबाट बाहिरिएपछिको पहिलो नाकाबन्दी घोषणा गर्दै यस्तो कदम उठाएको बताउनुभयो। यसअघि बेलायतले कोही व्यक्ति वा संस्था विरूद्ध नाकाबन्दी लगाउनु परे अरू राष्ट्रहरूसँग मिलेर सामूहिक रूपमा लगाउने गरे पनि यसपटक भने बेलायत एक्लैले यस्तो नाकाबन्दी लगाउन लागेको हो। पहिलो चरणमा त्यस्ता व्यक्तिहरूको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिनेछ। विश्वभर कोरोना भाइरस महामारीबाट हिजो थप 1,76,000 को हारिमा संक्रमित थपिएर कुल संक्रमितको संख्या 1,15,77,000 नागेको छ। हिजो 3,572 जना संक्रमितको मृत्यु भयो भने हालसम्म मृतकको संख्या 5,37,000 नजिक पुगेको छ। विश्वभर कुल संक्रमित मध्ये 65,47,000 रोग निको भइसकेका छन्। दैनिक संक्रमित र कुल संक्रमितको हिसाबले अमेरिका र ब्राजिल अग्रस्थानमा छन्। यसै गरी भारतमा हिजो एकै दिन 24,000 हाराहारीमा संक्रमित थपिएसँगै कुल संक्रमित 7,00,000 नजिक पुग्न लागेको छ। भारत रसियालाई उछिनेर तेस्रो सबैभन्दा संक्रमितको सूचीमा पुगेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपल्ट फेरि। सत्तारूढ़ नेकपाको स्थायी कमिटी बैठक फेरि दुई दिनलाई स्थगित, अध्यक्ष द्वयबीच थप छलफल जारी रहने। देशभर बाल बालिकाका निम्ति राष्ट्रिय भिटामिन ए कार्यक्रम आज र भोलि सञ्चालन हुँदै, र अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमण फैलिएपछि न्यू साउथ वेल्स राज्यसँगको सीमाना बन्द। दिउँसो 3 बजेको समाचार सकियो र यसका साथै रेडियो नेपालको समाचारबाट म नरेश भुयाल बिदा हुन्छु। नमस्ते।